آپ میں تو جو دلانا چاہتا ہوں, در حقیقت ہمارے کنسیپٹس ہر چیز کے بارے ہی میں کچھ زیادہ کلیئر نہیں ہیں. یہ چاہے میں ہوں, آپ ہوں, کوئی, تو یہ یاد رکھیے کہ جب تک کسی چیز کے بارے میں کنسیپٹ کلیئر نہیں ہوتا کہ کوئی چیز واقعتاً کیا ہے, اس وقت تک ہم اس چیز کو صحیح طریقے پر نہ تو سمجھ سکتے ہیں, نہ کر سکتے ہیں, نہ اس کی خصوصیات کو سمجھ سکتے ہیں. جس طرح کی پچھلی کسی نشست میں میں آپ سے گفتگو کرتے ہوئے یہ عرض کر رہا تھا کہ ہمارے یہاں ایک کنسیپٹ یہ پایا جاتا ہے کہ جو آدمی عرف عام میں کہا جائے کہ وہ پہنچا ہوا ہے, با صاحب علم ہے, با ولی اللہ ہے, تو ہمارا کنسیپٹ یہ ہے کہ اس کو دنیا کی کسی چیز کا نہیں پتا ہوگا کہ ٹرین کیا ہوتی ہے, جہاز کیا ہوتا ہے, بس کیا ہوتی ہے. وہ سوائے پنجابی کے یا اس کی جو مادری زبان ہے, سوائے اس کے کسی اور زبان کا ایک لفظ نہیں جانتا ہوگا, تو دنیاوی علوم سے بالکل بے بہرا اور کسی اجاڑ بیابان جگہ پر بیٹھا ہوا, کپڑوں سے بے نیاز اور بے تحاشا, بال بڑے ہوئے داڑھی کے, سر کے, اور جسم پر ایک ایک انچ میل جمی ہوئی, اور زبان اس کی بے لگام اور غیر شائستہ, تو یہ ایک تصور ابھرتا. تو جہاں ہمیں ایسا کوئی آدمی ملتا ہے, ہم بغیر سوچے یہ ایمان لے آتے ہیں کہ وہ کوئی صاحب علم ہے. تو میں نے اس وقت بھی آپ سے عرض کیا تھا کہ صاحب, صاحب علم چونکہ رب تعالیٰ کے قریب ہے اور اس کا اللہ نے اسے اس پر رحمت کی ہے اور اسے علم کی سمجھ عطا فرمائی ہے, اور جو وہ ایک زمانے میں میں شروع شروع میں جب گفتگو ہو رہی تھی تو میں نے عرض کیا تھا کہ جو شخص یا جو روح زمین پر آنے کے بعد اپنی بنیادی ذمہ داری جو اسے عالم بالا سے رخصت ہوتے وقت سونپی گئی تھی کہ وہ اپنے خالق کی طرف رجوع رکھے گی, تو جو روح پوری طرح اپنے خالق کی طرف رجوع رکھتی ہے, رب تعالیٰ اسے اس کے انعام کے طور پر علم عطا فرما دیتا ہے, اور جسے علم عطا ہوتا ہے اسے عقل عطا فرما دی جاتی ہے, اور ایسنس آف وزڈم خود رب ہے. تو اس کا مطلب یہ ہے کہ جو صاحب علم ہے وہ رب کے بہت قریب ہے. تو اگر وہ یوں ہی صفائی اور پاکیزگی سے دور ہے, رب بہت حیا والا ہے, تو اس کے قریب رہنے والا آدمی ستر پوشی سے بے نیاز کیسے ہو سکتا. اسی طرح رب تو ہم سے یہ کہتا ہے کہ جب تم نماز کے لیے کھڑے ہو تو بن سنور کا مزین ہو کر کھڑے ہو. تو جب یہ حکم ہے کہ نماز کے لیے جب ہم کھڑے ہوں تو اپنی بہترین حلیے میں ہم کھڑے ہوں, تو یہ کیسے ممکن ہے کہ جو شخص بغیر بال ترشوائے سر کے اور داڑھی کے بے تحاشا بڑے ہوئے بال ہیں اور اس میں میل سے جٹائیں بنی ہوئی ہیں, تو وہ رب کے کیسے قریب ہوگا. تو ایک کنسیپٹ جیسے ہمارا ایک صاحب علم کے حلیے کے بارے میں, اسی طرح رب تعالیٰ فوج گوئی کو پسند نہیں کرتا, وہ بڑی شدت سے اس نے کنڈیم کیا ہے اسے. تو جس انسان کی زبان شستہ نہیں ہے وہ رب کے قریب کیسے ہے. اسی طرح ہمارا ایک اور کنسیپٹ ہے کہ جب ہم کوئی مجاہدہ کرتے ہیں, ریاضت میں جاتے ہیں, تو رب تعالیٰ اسے جب قبول فرماتا ہے اور ہماری اس مشقت کے جواب میں ہمیں انعام عطا فرماتا ہے, تو در حقیقت ہماری روح کی لطافت بڑھ رہی ہوتی ہے کہ جس طرح سے ہمارا یہ جسم جس میں مجازی ہے ہمارے کام جو اس وقت ہم دیکھ رہے ہیں, اسی طرح اوپر ایک ہمارا علمی جسم بھی ہے جس میں لطیف جیسے کہا جاتا. تو جب ہم ایسا کلام پڑھتے ہیں اور ایسے لفظ پڑھتے ہیں جو ہماری روح سے مطابقت رکھتے ہیں, तो हमारा वो जो रूहानी जिस्म है ऊपर, वो फलता फूलता है, सेहतमंद होता है। जिसमें मुजाजी अगर फलता फूलता है, सेहतमंद होता है, तो इसका वजन बढ़ता है, हमारी जसामत बढ़ती है। लेकिन जब वो जिसमें लतीफ फलता फूलता है और सेहतमंद होता है, तो उसकी लताफत बढ़ती है। तो जो जो हमारी रूह की लताफत बढ़ती है, तो उसकी परवाज बुलंद होती है, तो वो नए जहानों की सैर करने लगती है, अल्लाह ताला उसे सैर कराता है। इंसान इल्म के किस मकाम पर है, उसकी परवाज डायरेक्टली प्रोपोर्शनेट है उस मकाम के, उसके हिसाब से उसकी रूह को सैर करने की इजाजत मिलती है। तो इसके पहले दर्जे के तौर पर होता ये, जो ही हम लताफत के एक मकाम पर आते हैं जो बड़ा इब्तदाई मकाम है, तो वहां हमें वो गैर मरई चीजें दिखाई देने लगती हैं जो आम हालात में हमें दिखाई नहीं देती, और फ्याम में जिन्हें हम जिन्नात और भूत और इस किस्म की चीजें गिनते हैं, ये हमें दिखाई देने लगते हैं, फिर इनसे मुलाकात होने लगती है, गुफ्तगु हो जाती है, जो जो मकाम बढ़ता चला जाता। उसके बाद अल्लाह ताला कि अजाबात आलम जो हैं उनकी सैर शुरू हो जाती है, आसमानों की सैर शुरू होती है। वो डिपेंड करता है कि हम लताफत के किस मकाम पर हैं, परवाज हमारी कितनी है। लेकिन होता ये है कि वो जिस तरह जो बात मैं अर्ज कर रहा था कि हमारे कंसेप्ट्स क्लियर नहीं होते, तो जो ही जरा सा हिलजुल होती है और हमारी रूह को जरा सी भी परवाज मिलती है, तो हम इस धोखे में आ जाते हैं कि हम इल्म के बड़े मकाम पर चले गए, वलायत के मकाम पे फायज हो गए। हालांकि वो तो अभी हमसे कोसों दूर है, एक लंबा फासला हमें तय करके वहां तक भी पहुंचना है, ये तो सिर्फ इब्तदा है। तो हम उसी धोखे में आ जाते हैं। मैं अपनी जिंदगी की इब्तदा 1966 में की थी, 7 जुलाई 1966, तो मेरी जिंदगी की पहली नौकरी स्वी गैस की थी। तो इन जालिमों ने मुझे अपॉइंट किया और सीधा मुल्तान भेज दिया। तो उस वक्त मेरी उम्र एग्जैक्टली 22 साल और 25 दिन थी, जिस नौकरी पे मैं पहले दिन बैठा 7 जुलाई 1966 को। तो वहाँ आज का मुल्तान तो बहुत तरक्की याफ्ता है, बहुत बड़ा है। उस वक्त बेचारा एक छोटा सा टाउन कह लीजिए, तो वहाँ एक नया सेटेलाइट टाउन बसाया था, जैसे हमारे यहाँ गुलबर्ग है वो गुलगश्त कहलाता था। तो उसमें किराए पे मैंने एक घर ले लिया, 313B गुलगश्त कॉलोनी। तो तन्हा था वहाँ रहने लगा, उसमें 3-बेडरूम हाउस था। तो ये वो दौर था मेरा जब मैं 40-42 वजीफे सुबह और 40-42 वजीफे रात को पढ़ा करता था। तो हुआ ये कि अब वो उस वक्त मुर्शिद साहब तो मिले नहीं थे, और मैं अपने तौर पे लगा हुआ था, जो जी चाह पा लिया। तो वहाँ मुख्तलिफ किस्म के वाकयात पेश आने लग गए मुझको उस घर में। उसमें एक किस्सा ये अजीब सा हो गया कि जहां मैं तन्हा बैठता था और खामोश होकर मैं बैठा, और जो ही मैंने फिजा में देखा यूं हवा में, तो हवा में लिखा हुआ आता था, एक बड़ी मशहूर आयत थी जो मुझे पसंद भी बहुत थी, सूरह बकरा में सबसे पहले आई है, इन्नल्लाह अला कुल्ले शाइन कदीर। तो वो हवा में लिखी आती थी कि ये पढ़ो तुम, तो अगर बेख्याली में किसी दीवार पर नजर जमाई तो उस दीवार पर लिखा हुआ आ जाएगा, इन्नल्लाह अला कुल्ले शाइन कदीर, इसे पढ़ो। लेकिन एक अच्छी चीज ये हुई कि उसको मैंने पढ़ा नहीं, बावजूद इसके कि वो बार बार वो सामने आती थी वो आए, तो हमेशा ही होता था कि इसको पढ़ो। तो मालूम नहीं क्या हुआ, मैंने उसे पढ़ा नहीं। और बहुत सी चीजें पेश आती थी। एक दिन मेरे पड़ोसी आ गए, उन्होंने कहा कि दो ही सूरतें हैं, या तो ये मकान छोड़ के चले जाओ या ये तुम अपनी पढ़ाइयाँ बंद कर दो। तो उससे पूछा, भाई क्या हुआ, मेरे इबादत करने से आपको क्या, आप तो चले जाते हैं घर, उधर ऑफिस घर होता आपका खाली ताला लगा होता, तो इसमें हमें बहुत से लोग दौड़ते भागते दिखाई देते रहते हैं, तो हमारी फैमिलीज डरती हैं। उन्होंने कहा अच्छा चलिए। तो ये वाकयात इस तरह के और बहुत से पेश आते थे। मैं एक रात को इबादत करके अपने बेडरूम से बाहर निकला, गर्मियां थी, तो उस जमाने में एयर कंडीशनर्स का तो रिवाज था नहीं, ना अफोर्ड होता था। तो वो अकेला रहता था, जो लोग वहां टेम्परेरी ट्रांसफर पे आए, टेम्परेरी ड्यूटी पे आए, तो जिनको मकान नहीं मिलता था वो मेरे साथ आके डेरे लगा लेते थे उस वक्त, जब तक कि उन्हें मकान ना मिल जाए। तो 5-6 लोग ठहरे हुए थे, तो उन सब की बेड जो थे वो लगे हुए थे सेहन में साथ 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 साथ। तो मेरा बेड सबसे आखिर पर किचन के करीब था, तो मैं अपनी इबादत से फारिग होकर बेडरूम से बाहर निकला और अपने आके बेड पे लेट गया। तो ये लोग आपस में गप्पे मार रहे थे, मैं लेट के पड़ता रहा आराम से। तो इतनी देर में वो बैक वॉल जो थी हमारी 8 फुट ऊंची थी, उधर से एक साहब दाखिल हुए, उन्होंने वो 8 फुट की दीवार ऐसे फलांगी जैसे हम ईंट के ऊपर से पांव रख के गुजरते हैं, और वो कॉरिडोर में गया और वहां से मेरे फ्रंट गेट में से निकल के बाहर चला गया। तो ये लोग डर के इन्होंने चीखें मारी सीधे मेरे ऊपर कि इसको भगाओ, इधर भगाओ। मैंने कहा भगा तो दूंगा लेकिन मैं तो आपके नीचे दबा हुआ हूं, मुझे निकलने तो दो बाहर। अब ये ऐसे वाकयात होते रहते थे, तो मैं तंग आया हुआ था इन चीजों से कि क्या चीजें हैं। तो मैं तंग आ गया बहुत, तो एक दिन ऑफिस से उठा, गर्मियां थी, तो मैंने ड्राइवर से कहा कि मुझे मुल्तान किले पर ड्रॉप कर दो। तो वहां एक बड़े जैद बुजुर्ग हैं जनाब शाहरुख ने आलम साहब, तो उनकी खिदमत में हाजिर हो गया। लेकिन वो मसला ये हुआ कि असल में एक तो कमरा है अंदर जिसमें आराम फरमा रहे हैं शाहरुख ने आलम साहब, और एक उससे बाहर भी कमरा है। तो उस बाहर के कमरे ही में मैं एंटर हुआ तो इतनी हैबत तारी हो गई मेरे ऊपर कि मैं डर के भाग आया वापस, जा ही नहीं सका वहां तक। अगले दिन फिर गया, खैर इजाजत हो गई, अंदर दाखिल हो गया। तो जाके उनसे मैंने अर्ज की कि मेरे तो मुर्शद नहीं है कोई जो गाइड कर दें, तो आप एक मेहरबानी फरमाइए कि आप मेरे मुर्शद बन जाइए, तो अपनी शागिर्दी में ले लें। तो अब जवाब तो क्या, उस वक्त तक उस मकाम पर आया नहीं था कि कशफुल कबूर हासिल होता तो जवाब मिल जाता मुझे। तो मैं दुआ करके वहां से चला आया, लेकिन उसके कुछ अर्से के बाद देखा मैंने चंद दिन में ही कि ये वाकयात पेश आना बंद हो गया। वो जो आयत नजर आया करती थी लिखी हुई वो भी बंद हो गई। मेरे बेडरूम के बाहर जब मैं सुबह और शाम जब इबादत करता था तो कोई पहरा दिया करता था, फौजी बूटों की आवाज न सिर्फ मुझे आती थी बल्कि बहुत से लोगों को आती थी। तो वो साहब जो भी बाहर होते थे वॉक अप एंड डाउन इन फ्रंट ऑफ माई रूम, वो भी आना बंद हो गया, आवाज बंद हो गई। वो इतनी देर में मुझे 69 में प्रिंस आगा खान की अपॉइंटमेंट मिल गई, तो मैं 1 February 1970 को प्रिंस आगा खान के अदारे में इधर लाहौर आ गया। तो वो वजाइफ मेरे एक एक करके कम होने शुरू हो गए। बाद में फिर बड़े शाह साहब से मुलाकात हो गई मेरी। तो एक दिन हम मुल्तान जा रहे थे, उधर पिशावर जा रहे थे, तो रास्ते में बहुत से वाकयात पेश आए। जब हम वापस आ रहे थे तो उसी रेफरेंस से कि वो वाकयात पेश आए थे, तो मेरा ध्यान इधर को चला गया इन चीजों की तरफ। तो मैंने उनसे इजाजत चाही कि हजूर कुछ इल्मी चीजें हैं जो वजाहत तलब है मेरे जहन में, तो अगर आप इजाजत दे दें तो मैं सिर्फ सीखने की गर्ज से वो मैं आपकी खिदमत में अर्ज कर दूं, तो आप मुझे सिखा दीजिए क्या कहो। तो मैंने उनको यह आयत वाला किस्सा बताया। यह आयत मुझे ज़ाती तौर पर बड़ी पसंद है, इन्नल्लाह अला कुल्ले शाइन कदीर। तो मैंने बताया कि साहब इस तरह से उठते बैठते और हवा में देखते हुए ताकि आसमान पर लिखी हुई आयत नजर आती थी। तो मैंने वजह मुझे नहीं मालूम लेकिन मैंने पढ़ी नहीं यह आयत। अब आप देखिए कि हमारे समझने में और असलियत में कितना फर्क है। तो मैं बड़ा हैरान हुआ जब उन्होंने उसकी वजाहत की मुझे। उन्होंने छूटते ही ये कहा कि अच्छा किया जो तुमने पढ़ी नहीं, वरना तुम मजजूब हो जाते। तो फिर फरमाया कि वो जिन्नात थे जो तुम्हें चाहते थे कि इस राह से हट जाओ, तो वो आयत जगह जगह लिख देते थे कि तुम उन्हें उस आयत को पढ़ो और अपने होश हवास से चले जाओ तुम। अब ये किस्सा सुनाने का मकसद कोई अपनी आप बीती सुनाने का से मुराद नहीं थी मेरी। मैं ये बताना चाहता था कि देखिए जिन चीजों को हम बहुत कुछ समझने लगते हैं दर हकीकत वो कुछ की कुछ होती हैं। मेरे पास बेतहाशा लोग आते रहते हैं, तो यही कहेंगे कि साहब ख्वाब में हमें बताया गया कि यह आयत पढ़ लो। अब उन्हें जब समझाने की कोशिश करो तो वो अगरचे उसका इजहार तो नहीं करते, लेकिन मुझे मालूम होता है कि नाराज हैं दिल में कि हमारा मर्तबा कितना छोटा कर दिया शाह साहब ने ये कह के कि इसको इग्नोर कर दो। तो हम तो वलायत के बड़े मकाम पे कि हमें अल्लाह खुद ख्वाब में बता रहा है ये पढ़ लो, और शाह साहब कह रहे हैं कि छोड़ो इसको। हकायक कुछ और हैं इस राह के, चीजें वो नहीं है जो दिखाई देती हैं। अब वो एक मरतबा आई होप के अगर मैं अपनी जाती बात कर रहा हूं तो जो मुझे ज़ाती तौर पर पेश आई, आप कहीं बोर नहीं हो रहा है इससे, आप बोर हो जाए तो कह दीजिएगा, मैं मौजू बदल दूंगा फौरन। वो 10 मुहर्रम की छुट्टी थी, मैं घर पे बैठा हुआ था, बड़ी पुरानी बात है, एक जमाना गुजर गया। तो ऐसे ही 2 बजे के करीब मुझे ख्याल आया कि चलो पाक पतन शरीफ चलते हैं। तो छोटा भाई भी बैठा था पास, तो मैंने उसे कहा कि चलो यार पाक पतन होके आए, बड़ी पुरानी बात है मेरा ख्याल है, 33-34 साल पुरानी बात है। मैं गाड़ी निकाली, पाक पतन शरीफ चला गया। उस वक्त तक मुझे इतनी मालूमात थी नहीं पाक पतन के बारे में कि वहाँ के रस्म रिवाज क्या हैं और अदब आदाब क्या हैं। तो वहाँ मुहर्रम के जुलूस निकले हुए थे, तो गाड़ी हमने एक तरफ कर ली और आराम से पैदल वहाँ। तो पता लगा दरवाजे बंद, पूछा क्या हुआ भाई अंदर जाना है हमें। उन्होंने कहा कि साहब मजार की धुलाई हो रही है, बाबा साहब की जितनी औलाद है वो मजार को वॉश कर, तो अंदर जाने की किसी को इजाजत नहीं। बेचारा लोगों से कहा कि मैं लाहौर से आया हूँ, मुझे अभी वापस जाना है। तो एक साहब को गालिबन मेरे ऊपर कुछ तरस आ गया, तो वो कहने लगे आप ऐसा करें बैक साइड से जाइए एक मकान के अंदर, इसमें दाखिल हो जाए आप, तो आगे आपको सीढ़ियां दिखाई देंगी, वो सीढ़ियां ऊपर चढ़ जाए आप तो आप सेन में पहुंच जाएंगे। तो ये वो रास्ता है जो दीवान साहब यूज करते हैं। तो हमने कहा चलो, तो हिचकिचाहट तो हुई कि किसी के घर में कैसे मैं दाखिल हो जाऊं, लेकिन वहां था कोई नहीं, तो मैं भी चला गया, सीढ़ियां चढ़ गया। आगे देखा तो 200-250 आदमी वहां खड़ा था, पहले ही धुलाई हो रही थी मजार की, मैं देख रहा था सब औरतें बच्चे मर्द सब लगे हुए थे। तो मैं दुरूद शरीफ पढ़ रहा था दिल में, तो इस इंतजार में कि कुछ जरा सी जगह मिल जाए तो मैं आगे चला जाऊंगा। तो सडनली मेरी ये लेफ्ट शोल्डर के पीछे से आवाज आई कि ये कह रहा है कि मैंने इसकी जूते चोरी कर ली हैं। तो ये मेरे कान में कौन ये बात कह रहा है, तो देखा तो मजबूत था फकीर आदमी, उसके हाथ में मिट्टी का एक प्याला, उसमें चावल भरे हुए। तो मेरे दिल में आया कि अब ये इस बहाने से कुछ पैसे मांगेगा, तो मैं वो आदत नहीं पर्स वगैरह गाड़ी में पड़ा रहता है मेरा, जेब में कुछ था नहीं, चुप कर रहा। अब वो मेरे पास खड़ा होकर मुसलसल ये रटे जा रहा, तो उसकी बातों से तंग आके मैं थोड़ा सा और खिसका तो भीड़ में चला गया जरा। फिर एक आध मिनट के बाद वही आवाज फिर कान में आने लग गई, ये कह रहा है कि मैंने इसकी जूते चोरी कर लिए, ये पुलिस में मुझे दे देगा। तो मैंने कहा फिर आ गया ये यहाँ भी, तो मैं और आगे खिसक गया। तो फिर आके मेरे पास यही कह रहा मुझे, होते होते मैं सबसे आगे पहुंच गया। अब वो बंदा फिर मेरे पीछे, मैंने कहता कि ये कह रहा है कि पुलिस से मुझे मार पवाएगा। पुलिस ने क्या मारना, मैं तो रोज बाबे की मार, पुलिस की मार बाबे की मार से सख्त थोड़ी है, क्या ये मुझे टक्कर गया पढ़ने भी नहीं देता। तो सडनली वो आगे को आया और मेरा फेस गौर से देख के मुझे कहता ठीक है शाबाश, माँ की खिदमत किए जा, अल्लाह ने तुझे डायरेक्टर जनरल पाकिस्तान बना देना। आप ये क्या मुसीबत टक्कर गई, जेब में पैसे हैं नहीं वरना दे के जान छुड़ा लूं इससे। तो उसने फिर बाद में वो हरकत की जिससे बहुत ज्यादा चिढ़ है मुझे कि मेरे जिस्म को हाथ लगाए, तो उसने आओ देखा ना तो हाथ बहाया और मेरा माथा रगड़ दिया। फिर मेरे माथे को देख के कहता हाँ हाँ बिल्कुल, अल्लाह ने तुझे बड़ी इज्जत देनी है, तुझे अल्लाह ने डायरेक्टर जनरल पाकिस्तान बना देना। अब क्या करता, चिढ़ रहा था अंदर से, गुस्सा आया हुआ पड़ता रहा, कह नहीं सकता कि मांगने वाला इसे क्या कहूंगा मैं। फिर थोड़ी देर में हाथ बढ़ाया, मेरा नीचे का होंठ पकड़ के इसको मसल दिया, क्या अजीब आदमी। तो मैंने इसका हाथ झटक दिया जोर से, तो फिर मेरे फेस की तरफ देख के मुझे कहता अच्छा लग पढ़, अपना हाथ राइट हैंड मेरी इस लेफ्ट हैंड में उंगलियां फंसा के यूं पकड़ लिया। और बोले आसमान की तरफ मुंह उठा के, कहने का पर अल्लाह हक अल्लाह, अल्लाह हक अल्लाह, वो शुरू हो गया उसका। तो मैं दुरूद शरीफ आराम से मजे से पढ़ता रहा। तो जब मैंने नहीं पढ़ा उसके साथ तो हाथ छोड़ दिया, तो मेरे चेहरे की तरफ देख के कहता ठीक है ठीक है, शाबाश दुरूद शरीफ पढ़े जा तू, जाओ जहन्नम में, मैं क्या करूं, नहीं तुम बाज आ रहे मेरा। तो उसके बाद वो प्याला मिट्टी का जो था जिसमें चावल थे वो मेरे आगे करके कहता लो खा लो। तो मैंने उसको आराम से हाथ से एक तरफ कर दिया, फिर मेरे आगे करके कहता खा लो मेरी रूह राजी हो जाएगी। ओहो, मैंने कहा अच्छा अब अगर मैं इनकार करता हूँ तो अल्लाह ही ना नाराज हो के गरीब आदमी मुझे खाने की दावत दे रहा था और मैंने कराहत की वजह से नहीं खाया तो वो गंदे हाल में है, तो मार ही ना पड़े अल्लाह ताला से कहीं। तो मैंने उसमें से दो चावल में चुटकी में उठाए और उसके साथ मुंह में डाल लिए, तो वाह खुश वाह। उसके बाद वो चला, जो धुलाई हो रही थी फर्श की उस पर, तो इतने बड़े बड़े पांव मिट्टी के लगा के जाके दरख्त के नीचे बैठ गया। तो मैं उसको देख रहा हूँ दरख्त के नीचे बैठा, तो इतनी देर में दीवान साहब आ गए, तो गद्दी नशीन है। तो मैंने उनसे कहा कि देखिए मैं लाहौर से आया हूँ और मुझे वापस पहुंचना है, सिर्फ फातिहा पढ़ना चाहता हूँ, मुझे वहां तक आप जाने की इजाजत दे दें। तो कहने लगे कि मैं आपको खुद ले जाऊंगा, जरा से बस धुलाई मुकम्मल होने वाली है, सर 5 मिनट मुझे दे दें, मैं खुद आपको लेके जाऊंगा वहां आपसे फातिहा। तो मैंने कहा हजूर मेरे तो पांव साफ, उस आदमी को देखिए कितने बड़े बड़े पांव लगा के गया, तो आप उसको मना नहीं करते हैं। तो मुझे कहने लगे कि उसको कौन मना करे, वो तो फकीर है। तो जूं ही उन्होंने कहा तो मुझे सडनली याद आया कि किसी साहब ने मुझे बताया था कि 10 मुहर्रम को बाबा साहब के यहाँ एक मजदूर आता, अगर कभी आपको मिल जाए तो उसको छोड़े नहीं पकड़े। ओहो, मैंने कहा ये तो वही मजदूर है। तो मैंने कहा मैं इसको वहां दरख्त के नीचे पकड़ता हूँ जाके। तो देखा तो बंदा गायब हो गया। अब ये बात यहां तक सुन के हर आदमी ये कहेगा कि साहब हुआ वो मजदूर पढ़ा रहा था, मैं पढ़ लेता तो मुझे वलायत मिल जाती और ये हो जाता वो हो जाता। अब ये किस्सा भी मैंने बड़े शाह साहब से अर्ज किया कि हजूर ये वाकया वहां पेश आया था। कहने लगे खुश, बहुत खुश नसीब इंसान हो, अगर कहीं उसके साथ पढ़ लेते तो वो तो मजदूर पढ़ा के लोगों को मजदूर करता था, तुम जिसकी तरफ देखते वो भी मजदूर होना शुरू हो जाता, बिल्कुल ही चले जाता। अब ये वाकयात आपको सुनाने का मकसद सिर्फ इतना सा था कि मिसालें दो आपको सुनाई, ऐसी कई वाकयात उन दिनों पेश आते रहे सन 66 में मुझे, कि आप लोग भटके नहीं इस बात से कि आपने अल्लाह की इबादत की तो उसके जवाब में आपको ख्वाब दिखाई देने लगे तो मुसीबत। ख्वाब आप देखते हैं शामत शाह साहब की आती है, तो लोग दौड़े चले आ रहे होते हैं आधी रात को भी मेरे घर पे, अरे साहब हमने ख्वाब देख लिया शाह साहब उठिए। तो भाई ख्वाब ख्वाब आते रहते हैं, ख्वाबों का क्या है। तो अपने अंदर एक भावपन पैदा कर लें कि जो कुछ देखें जो कुछ पेश आए आपको उसको एब्जॉर्ब कर जाइए, जितना आपके अंदर तहम्मुल होगा और जितना चीजों को पी जाने की सलाहियत पैदा हो जाएगी, बड़े से बड़े मुशाहदे को पी जाइए, बिल्कुल एहसास ही मत होने दें किसी को, उतनी ही तरक्की होगी इल्म की आपकी। और जितना ये वावेला मचाएंगे कि लोगों के पास दौड़े चले जा रहे हैं साहब मैंने ये देखा जरा बताइएगा क्या है, उतना ही अपनी मेहनत को आप जाया करते चले। तो ये मैं आपसे कह रहा था कि हमारे कंसेप्ट्स क्लियर नहीं है। तो बाकी इंशाल्लाह अगली बार, अब आपसे एक वादा किया था कि मैं इल्म लुदनी की जो टर्मिनोलॉजी है उस पर आपसे किस वक्त बात करूंगा, तो कोशिश करूंगा कि अगले वीक उस टर्मिनोलॉजी पे बात करूं। आप अगर कोई मुझसे सवाल करना चाहते हैं तो बता दीजिए। देखिए बात यह है कि जिस तरह आपका उस्ताद आपको लॉ पढ़ाता उसकी इंटरप्रिटेशन आपको बताता, उसकी तमाम इनसाइड एंड आउट वो समझाता आपको, उसके बारीक नुक्ते, लेकिन अगर एक अनजान आदमी आपको पढ़ाने की कोशिश करे तो आप यकीनन वो नहीं पढ़ेंगे उससे, ना उसे अपने इम्तहान की उसमें लिखेंगे। तो सिर्फ वो आप कीजिए जो आपके मुर्शिद आपको बताते हैं। मैं हमेशा इस बात पे जोर देता हूं कि जहां कहीं भी आपने जिन साहब की बेहत पे बैत की है, जो आपके मुर्शिद हैं उस्ताद हैं, आप हर चीज के लिए सिर्फ उन्हीं से रुजू कीजिए, किसी और के पास मत जाइए, खा वो किसी भी मकाम पर फायज है, कितनी भी इल्म का मालिक है, किसी और के पास मत जाइए, जाइए सिर्फ हमेशा अपने मुर्शद साफी के पास। तो हाँ, अलबत्त वो आपको रेफर कर दें कहीं कि आप फला आदमी के पास चले जाओ, वो ठीक है, लेकिन अपनी मर्जी से कभी किसी के पास मत जाइए।
सर, मैंने ये पूछना है कि कैसे पता चलता है कि कोई कलाम हमारी रूह से मुताबिक रखता है?
अब इसलिए अभी मैंने एक लम्हा पहले यही अर्ज किया था कि गाइडेंस के लिए आप अपने मुर्शिद साहब के पास जाइए। आपने जिन साहब के भी हाथ पे बैत की है वो यकीनन साहिब इल्म होंगे, वो ये जानेंगे कि आपकी रूह से मुताबिकत रखने वाले अल्फाज क्या हैं, वो आपको बताएंगे। इसलिए अभी मैं ये अर्ज कर रहा था कि सिर्फ वो पढ़िए जो आपके मुर्शिद आपको पढ़ने को दे दें, उसके अलावा किसी के कहने से कुछ मत पढ़िए।
सर, ये आपने जो अभी जिक्र किया कि जैसे जैसे रूह की लताफत बढ़ती है तो फिर आदमी जो है उसकी रूह सैर करती है, ये जो है ये जागते में होता है या ख्वाब में सैर होती है?
देखिए, इसके दो सिलसिले हैं कि शुरू में तो इंसान सिर्फ जब सो जाता है तो उसी वक्त सैर करता है, तो उसे ख्वाब में चीजें दिखाई देती हैं, उसे ख्वाब समझता है। लेकिन जब कश्फ हासिल हो जाता है इंसान को तो फिर वो जागते में खुली आंखों के साथ उसकी सैर शुरू हो जाती है, फिर वो जगह जगह पे सैर भी करता है, मुलाकातें भी करता है।
सर, आपने फरमाया ख्वाब के बारे में कि जो भी देखें वो हम अपने अंदर ही इसको खामोशी से, शाह साहब, ये ख्वाब पे क्या अमल हम नेगेटिवली करें या उसको खामोशी से देख के कुछ भी ना करें या फिर पॉजिटिवली इसके ऊपर कोई अमल करें?
देखिए, मैंने तो ये अर्ज किया आपसे कि जो कुछ भी देखें उसको खामोशी से पी जाइए, तो जिस चीज को आप खामोशी से पी जाएंगे उस पर अमल होगा ही नहीं, ना नेगेटिव ना पॉजिटिव कुछ भी नहीं। कीजिए वो जो आपके मुर्शिद आपको कहते हैं करने, बड़ी सादा सी बात है ना। अब यही मैं अर्ज कर रहा हूँ कि ये सिर्फ एक आप ही नहीं, ये सभी लोग जो आते हैं, अब एक तो उनकी जिद होती है कि उन्होंने जो गुज़श्ता एक वीक में 50 ख्वाब देखे हैं, मैं हर एक के ख्वाब वो सुनूं और सुनने के बाद एक एक का उसका जवाब दूं उन्हें। फिर दूसरा, वो तो मुझसे ये कर रहे होते हैं कि मैं उनसे कहूँ कि आप बहुत बुलंद मकाम को पहुंचे हुए आदमी हैं, तो आपने ये ख्वाब में देखा है, ये तो बस आपके वलायत के इंतहाई आला तरीन मकाम की निशानी है, तो आप जरूर पढ़िए इसको, जरूर जाइए आप यहाँ। यही मैं अर्ज कर रहा हूँ आपसे, इन चीजों के पीछे मत जाइए, इन्हें सिंपली इग्नोर कर दें, सिर्फ वो कीजिए जो आपके मुर्शिद आपको मैं वो कहते हैं, वो सही डायरेक्शन में लेके जाएंगे आपको।
रूह इंतहाई लतीफ है, लेकिन अगर रूह जो है किसी कसीफ जिस्म में जो कि यहूदी या नसरानी माहौल से मुतासर हो उसमें आ जाए तो उस रूह बिचारी का तो कसूर नहीं है, कसूर तो उस माहौल का है, तो उससे इंसान कैसे बच सकते हैं, अपने आप को महफूज कैसे रख सकते हैं?
साहब, पहली बात तो ये है कि फकर में इंसान के नजदीक दूसरे सभी लोग बहुत अच्छे हैं, बहुत नेक हैं, परहेजगार हैं, सिर्फ वो खुद ही बुरा है। तो पहली बात तो ये है कि आप कभी किसी नसरानी को और किसी यहूदी को बुरा न, जबकि खुद रब ताला ने कुरान में कहा कि अहले किताब में भी कुछ लोग साहिब इल्म होते, कुरान में मौजूद है ये लोग। तो हमें क्या मालूम कि जिसको हम इतना बुरा समझ रहे हैं वो न जाने इल्म के किस मकाम पर है। तो इस वो कसीफ जिस्म इसलिए कसीफ नहीं है कि वो किसी यहूदी का है या किसी ईसाई का है। अगर वैसे आप कहें कि साहब किसी कसीफ जिस्म में अगर कोई लतीफ रूह दाखिल हो जाए तो साहब असल चीज तो रूह है, जिस्म तो कोई चीज है ही नहीं। तो अगर किसी कसीफ जिस्म के अंदर कोई लतीफ रूह दाखिल होती है तो वो जिस्म फिर आहिस्ता आहिस्ता खुद ब खुद लतीफ हो जाएगा, उसकी कसाफतें धुल जाएंगी। इसलिए कि रूह انسان کو ڈرائیو کرتی. یہ جو جسم ہے یہ تو انسٹرومینٹل ہے روح کا, تو روح اسے خود انسان کو یہ سوچنے پہ مجبور کر دے گی کہ میں کن بری حرکتوں میں پڑا ہوا ہوں, تو نیکی کی طرف چلا جائے گا. جب نیکی کی طرف چلا جائے گا تو اس کی کساوت دھل جائے گی, لطیف ہو جائے گا جسم.
آپ نے فرمایا کہ بزرگان کو یا اولیاء کرام کو زمین اور آسمانوں کا علم دیا عطا کیا جاتا ہے, تو اس علم کی نوعیت کچھ اور طرح کی ہوتی ہے یا اس کی اجازت نہیں ہوتی؟ کیا وجہ ہے کہ جتنی بھی ایجادات ہیں یا ڈسکوریز ہیں یہ غیر مسلم کر رہے ہیں؟
یہ کچھ چند ایک نشست پہلے ہم نے اس بات پہ خاصی تفصیل سے بحث کی تھی کہ یہ جو علم لدنی ہے یا علم باطنی اس کو کہہ لیجیے, یہ کائنات کا اندرونی علم ہے اور یہ رب تعالیٰ کی طرف سے بطور انعام عطا ہوتا ہے کسی بھی شخص کی نیکی کے جواب میں, جس سے رب راضی ہوتا ہے اسے دین کی سمجھ عطا فرما دیتا ہے, اور جسے دین کی سمجھ عطا فرماتا ہے اسے علم عطا فرما دیتا ہے, اور جسے علم عطا فرماتا ہے اسے عقل عطا فرما دیتا ہے. تو علم لدنی جو ہے وہ اپنے اندر احاطہ کیے ہوئے ہے تمام علوم کا. تو جس شخص کو رب تعالیٰ نے علم باطنی عطا فرمایا ہے وہ دوسرے تمام علوم کو خود بخود جاننے لگتا ہے, کیونکہ یہ محیط ہے ان تمام علوم پر. اب آپ کے اصل میں سوال دو طرح کا ہے, ایک تو یہ جو آپ نے فرمایا تھا کہ یہ علم کیسا علم ہے, دوسرا آپ نے یہ کہا کہ ایسا کیوں ہے کہ جتنی بھی ایجادات ہیں سائنسی ایجادات وہ صرف غیر مسلم ہی کر رہے ہیں. دیکھیے قرآن پاک میں رب تعالیٰ نے یہ فرمایا, ہم لوگوں کے درمیان دنوں کو پھیرتے رہتے ہیں, ہر شخص پر اچھے اور برے دن آتے رہتے ہیں. اسی طرح اگر ایک شخص اپنی انفرادی حیثیت میں اس کی اپنی ذات ہے اس کی, اور وہی شخص جب گھر کا سربراہ ہے تو وہ خاندان کا ذمہ دار ہے اس کا, پھر وہی شخص اگر ایک ملک کا ایک قبیلے کا ایک شہر کا حکمران ہے تو وہ اس کا ذمہ دار ہے. تو یہ انڈیویجول ہی ہے جو مختلف کیپیسٹیز کے اندر مختلف دسترس رکھتا ہے. اس لیے رب تعالیٰ نے قرآن پاک میں سوائے ایک دو مقامات کے کہ وہاں یا بنی اسرائیل کو مخاطب کیا, وہ قوم کو مخاطب کر دیا, قبیلے کو رادر, ادر وائز زیادہ تر رب تعالیٰ نے انفرادی طور پر ایک ایک شخص ہر آدمی کو انفرادی فرد کو اس نے مخاطب کیا, کیونکہ فرد کو مخاطب کرنے کا مطلب یہ ہے کہ وہ جس کیپیسٹی میں موجود ہے وہ پھر اسی کیپیسٹی میں وہ مخاطب ہوگی. تو یہاں پہ اس نے رب تعالیٰ نے کہا کہ ہم لوگوں کے درمیان دنوں کو پھیرتے رہتے ہیں, تو لوگوں سے مراد وہ ہر کیپیسٹی میں ہے, اپنی ذات میں, خاندان کے سربراہ میں, قبیلے کے سربراہ میں, ایک ملک کے سربراہ میں. تو یہ دن اسی طرح جیسے ایک فرد کے درمیان پھرتے رہتے ہیں, اچھے اور برے دن آتے رہتے ہیں, قوموں پر بھی اچھے برے دن آتے رہتے ہیں. پھر قرآن پاک میں مختلف قوموں کا ذکر کیا ہے کہ ان کو ہم نے عروج دیا تھا لیکن پھر انہیں ہم نے عذاب میں ڈال دیا اور تباہ و برباد کر دیا. قوم سمود تہذیب و تمدن کے لحاظ سے اب تک گزری تمام قوموں میں, معلوم قوموں میں سب سے زیادہ ترقی یافتہ تھی. اسی طرح جب آپ صلی اللہ علیہ وسلم کے پردہ فرما جانے کے بعد مسلمانوں کی حکومت ایکسپینڈ ہوئی, اور خاص طور پہ حضرت عمر رضی اللہ تعالیٰ عنہ کے دور میں جب 220 مربع میل فی دن کے حساب سے ہماری سلطنت ایکسپینڈ ہو رہی تھی, بڑے بڑے سائنسدان پیدا کیے جنہوں نے مختلف ایجادات کی ہیں. مسلمانوں کا سب سے بڑا احسان انسانیت پر علم ہنسا ہے, کیونکہ فزکس کی بنیاد علم ہنسا پر رکھی گئی تھی. ابھی کوئی 3 مہینے پہلے میں یو کے میں تھا تو تھوڑا سا ٹائم ملا, ہسٹری چینل کے نام سے ایک چینل ہے, اس میں پروگرام ایک آتا ہے جس کو میں دلچسپی سے دیکھتا ہوں, جب کبھی ٹائم ہو اور اس وقت میں اویلیبل ہو جاؤں تو چینل ٹیون ان کرتا ہوں. وہ پروگرام ہے مختلف لوگوں کے بارے میں آتا ہے کہ what our ancestors did for us. اس دن اتفاق سے جو میں نے ٹی وی ٹیون ان کیا تو پروگرام چل رہا تھا what Muslims did for us, یہ انگریز کا پروگرام تھا, جو اس کا کمپیئر تھا, پریزنٹر تھا, اس کے الفاظ میں آپ کو دوہرا رہا ہوں کہ اگر مسلمان یہ ایجادات نہ کرتے تو آج ہم ڈارک ایج میں رہ رہے ہوتے. یہ اس انگریز کے الفاظ تھے جو پریزنٹر تھا, تو اس نے گنوایا کہ مسلمانوں نے ہم پر کیا کیا احسان کیے ہیں, یہ الفاظ تھے, ہم پر احسانات مسلمانوں کے کیا ہیں. تو اس کے اندر اس نے راضی کو بہت اپریشیٹ کیا کہ راضی نے بے پناہ کام کیا. تو یہ مسلمان سائنسدان بہت بڑا کام کر کے گئے, لیکن بدقسمتی سے ہمارا وہ جو اچھے دنوں کا دور تھا وہ شارٹ لیوڈ رہا. تو یہ جو برے دنوں کی مار ہے یہ کوئی ذرا زیادہ لمبی ہو گئی. تو مغرب نے جو ایجادات کی ہیں میں ان کو رن ڈاؤن نہیں کر رہا, میں اس کو قطن حقیر نہیں جانتا, انہوں نے انسانیت پہ بہت احسانات کیے ہیں. لیکن وہ جو آپ نے سوال پوچھا تھا کہ صرف وہ کیوں کر رہے ہیں, تو وہ میں اس کا جواب دے رہا ہوں کہ مسلمانوں نے اپنے عروج کے دور میں بہت ایجادات کی اور ایک بنیاد چھوڑی ہے مغرب کے لیے کہ اس بنیاد سے اوپر ہو, کیونکہ انہوں نے جو اسپین کو لوٹا ہے اور وہاں جو قلمی نسخے تھے ہمارے وہ بنیاد بنے ہیں ان کی ایجادات کے. اور کبھی ہو سکتا ہے کہ وہ نہ مانتے ہوں اس بات کو, لیکن آج وہ اس بات کو تسلیم کرتے ہیں کہ مسلمانوں کا کیا ہوا جو بنیادی کام تھا ہم نے اس عمارت کی جو بنیادیں ہیں اسی پر رکھی ہیں. یہ اصل کریڈٹ مسلمانوں کو جاتا ہے, یہ مانتے ہیں وہی بات. تو ہمیں تھوڑا سا یہ یقین رکھنا چاہیے کہ اللہ تعالیٰ شاید پھر ہماری آنکھیں کھول دے اور ہم دوبارہ سے عروج کی طرف چلے آئیں. جس دن ہم نے اپنی غلطیوں کو تسلیم کرنا سیکھ لیا تو ہم اس پر شرمندہ بھی ہونا شروع ہو جائیں گے, اور جب ہم اپنے اس پر شرمندہ ہوں گے تو غلطیوں کو ہم ٹھیک بھی کر لیں گے انشاءاللہ.
شاہ صاحب, اس سوال کا ایک پہلو یہ تھا کہ علم باطنی علوم یا علم لدنی والے وہ مطلب کوئی سائنسی جات جو اس طرح کی چیز کر سکتے ہیں یا نہیں, مطلب یہ سمجھ آیا اس سوال کا. مثلا جیسے ایڈز کا یا کینسر کا یا بعض علاج جو اس وقت معلوم نہیں ہے, تو جو باطنی علوم ظاہر ہے سب علوم پہ محیط ہے, تو ایسی ایجاد کے حوالے سے تھا کہ ان کو ایسی اجازت نہیں ہے ایسی ایجاد کرنے کی ان بزرگوں کو. یا
دیکھیے یہ علم لدنی اصل میں یہ اس راہ پر وہ لوگ آتے رہے ہیں جو زیادہ تر, بلکہ تھوڑا سا میں آپ کو اس کی بنیاد مجھے سمجھانی پڑے گی. دیکھیے رب تعالیٰ جتنا بھوکے پیٹ میں آ کے بستا ہے اور کہیں نہیں بستا, اسی لیے تقویٰ کے لیے روزہ بہت ضروری ہے کہ یہ انسان کے اندر انسان کو متقی بنا دیتا ہے. تو جہاں بھوک ہے اور غربت ہے تو وہاں انسان بہت سی چیزوں سے رکا رہتا ہے. سوم کے معنی رکے رہنے کے ہیں نا, سوم عربی میں روزے کو کہتے ہیں, تو رکا رہتا. اس لیے کہا جاتا ہے کہ رب جتنا بھوکے پیٹ میں رہتا ہے کہیں نہیں رہتا. تو اس راہ پر جو لوگ بھی آئے وہ عام طور پر دنیاوی لحاظ سے, مادی لحاظ سے یا میٹیریلی تہی دست تھے, میٹیریلی بہت زیادہ ایفلوئنٹ نہیں تھے. پھر اس کی اصل کچھ ایسی ہے اس راہ کی کہ وہ لوگ جو بادشاہت جن کے ہاتھ میں تھی جب وہ اس راہ پہ آئے تو وہ انہوں نے سب چیزوں کو لات ماری ایک طرف کر دیا, تو وہ رضاکارانہ طور پر غربت میں چلے گئے. تو نتیجہ یہ ہوتا ہے کہ, اور پھر دوسرا اس کا پہلو یہ ہے کہ فقیر آدمی کے لیے یہ کہا جاتا ہے, جیسے جناب حضرت بختیار کاکی رحمتہ اللہ علیہ صاحب نے فرمایا, حضرت بابا فرید صاحب نے فرمایا کہ فقیر پر لازم ہے کہ وہ کم سے کم لوگوں کے ساتھ میل جول رکھے. تو جب یہ علم حاصل کرنے کی سٹیج پر ہوتے ہیں تو یہ کٹ جاتے ہیں دنیا سے, لوگوں سے, عبادات پہ اتنے مشغول رہتے ہیں کہ مطالعہ دنیاوی کتابوں کا مطالعہ چھوڑ دیتے ہیں. تو اس میں چونکہ ایک لمبا عرصہ لگتا ہے ولایت کے درجے تک پہنچتے ہوئے, تو اپنی یہ عادتیں پختہ ہو جاتی ہیں اور پھر وہ بعد میں بھی ان کا یہی وتیرہ رہ جاتا ہے. تو جب انسان میٹیریلی ایفلوئنٹ نہیں ہوگا، لوگوں کے ساتھ میل جول نہیں ہوگا، فرصت کا لمحہ نہیں ہوگا، جو فرصت کا ایک لمحہ میسر آیا رب کی یاد میں بیٹھ گئے، اور اس راہ کے اندر کیتھارسس بہت اہم چیز ہے کہ انسان تنہائی میں بیٹھ کے اپنا کیتھارسس خود کرتا ہے. جب تک آپ روز نہیں کریں گے گھنٹہ ڈیڑھ گھنٹہ، کہیں پہنچ نہیں پاتے آپ، تو تنہائی چاہیے آپ کو. تو جہاں ذرا سے ایک لمحہ بھی ملتا ہے، یا عبادت کرتا ہے، یا انسان غور و فکر میں ڈوب جاتا ہے، بیٹھا ہوا تنہا بیٹھا ہے اور غور کیے جا رہا ہے، تو نتیجہ یہ ہوتا ہے کہ وہ ان دنیاوی چیزوں سے کٹ ہی جاتا ہے. پھر اس کے اندر ایک اور مسئلہ پیدا ہو جاتا ہے کہ جب انسان کی سیر شروع ہوتی ہے تو وہ نئی سے نئی، جہاں اس کو تھوڑا سا وقت پیش ملا فوراً وہ ڈوب گیا اپنے اس میں، سیر کو نکل گیا، ملاقاتوں کے لیے نکل گیا، بیٹھے تو ہے بظاہر، تو آپ کو دکھائی دے رہا صبح میں بیٹھا، لیکن روحانی طور پر وہ ملاقاتوں کو نکل گیا. اب وہ بزرگ جن کا نام سن کے ہی ہم وہ پسینہ پسینہ ہو جاتے ہیں، جب ان سے ملاقاتیں ہوتی ہیں تو ان ملاقاتوں کو کون چھوڑے؟ تو یہ دنیاوی چیزیں ہیچ دکھائی دیتی ہیں، ادھر دھیان ہی نہیں جاتا، یوں یہ لوگ ایجادات نہیں کر پاتے. لیکن اگر کہیں آپ ان سے مشورہ مانگ لیں تو بہت صحیح مشورہ دیتے ہیں. میں نے ایک قصہ یہاں سنایا تھا اپنی گاڑی کی، وہ بلور کی پلیٹ کا، مرسڈیز کا. اب وہ بڑے شاہ صاحب نے ظاہر ہے کبھی گاڑی تو نہیں رکھی، نہ وہ تعلیم یافتہ تھے، لیکن انہوں نے فوراً مجھ کو بتا دیا. حالانکہ میں باوجود اس کے بچپن سے ہی آٹوموبائل انجینئرنگ کو ایز ہابی اڈاپٹ کیا ہوا ہے، اور جب کسی زمانے میں وقت ہوتا تھا تو اپنے ہاتھ سے مختلف ماڈیفیکیشنز پہ لگا رہتے تھے گاڑی کی، اس میں ریسز میں حصہ لے رہے ہیں تو اس کے لیے گاڑی کو خود ماڈیفائی کرتے تھے ہم. اتنا کچھ آٹوموبائل انجینئرنگ کو سمجھنے کے باوجود میں وہاں دھوکہ کھا گیا کہ پلیٹ فٹ نہیں ہوگی، اس نے مجھے غلط دے دی پلیٹ. تو شاہ صاحب نے ایک سیکنڈ میں مجھے کہا کہ نہیں، وہ تم غلط سمجھ رہا، یہ صحیح دی ہے، اس نے ایسی فٹ ہوگی، اور ویسی ہوئی وہ فٹ. اسی طرح ایک دن ایسے ہی بیٹھے بیٹھے ان سے، حالانکہ اس وقت تو میں گنجا نہیں تھا، اب گنجا ہو گیا، اس وقت تو بے پناہ بال تھے، تو ایسے ہی ان سے میں باتیں کر رہا تھا. وہ ایک صاحب آئے، انہوں نے ان کو فیس کریم ایک دکھائی کہ صاحب یہ میں نے فیس کریم ڈیولپ کی ہے، یہ بچیاں جو ہیں ان کے چہرے پہ وہ بال ہوتے ہیں تو ان بالوں سے نجات حاصل کرنے کے لیے ایک فیس کریم ہے، آپ چہرے پہ لگائیے تو ایک مہینے میں وہ بال ختم ہو جاتے ہیں پرماننٹلی. تو وہ شاہ صاحب اس کو بتا رہے تھے کہ اس کے اندر یہ فلاں چیز کم رہ گئی، فلاں چیز کم رہ گئی، یہ ڈال لو اس سے پھر کام چلے گا. تو ایسے ہی مجھ کو بھی ایسی سوجی، میں نے کہا حضور یہ جو یہ ایسی معمولی سی چیز بنائے پھرتے ہیں، اس سے بہتر آئیڈیا تو میں ان کو دے دیتا ہوں. تو کہنے لگے ہاں کہو. تو میں نے کہا حضور یہ آپ سے یہ کیوں نہیں پوچھ لیتے کہ گنجے سر پہ بال اگانے کا تیل، تو یہ تو با کاروبار ان کا چلے گا. تو کہنے لگے ہاں بات تو درست ہے تمہاری. تو اس سے کہنے لگے کہ بھائی تم کیوں نہیں بناتے؟ اس نے کہا جی وہ تو آتا ہی نہیں مجھے. اس نے کہا میں بتا دوں گا. تو میں نے کہا چلیے حضور، جو اس کو بنانے میں لاگت آتی ہے شروع کی ایکسپیریمنٹس کی، وہ میں پے کر دیتا ہوں ابھی. تو یوں وہ بات ہوئی. اب یہ دیکھیے کہ انہوں نے کہا کہ ہاں ٹھیک ہے یہ تیل بن جائے گا. دو طرح کا تیل ہوتا، پندرہ پندرہ دن وہ سر پہ لگانا ہوتا. تو جہاں جہاں اوریجنلی بال تھے پیدائشی طور پر، اس تمام جگہوں پہ بال دوبارہ اگاتے ہیں. تو کہنے لگے اس پر معلوم نہیں 100-200 روپیہ کتنی کاسٹ تھی، بڑی پرانی بات ہے 79 کی شاید، تو اس وقت 100-200 روپے کی ویلیو وہ کافی تھی. تو کہنے لگے اس پہ پتہ نہیں اتنے غالب میں 100 بتایا یا 200 روپیہ بتایا کہ وہ اس پہ کاسٹ آئے گی. تو میں نے اسی وقت والیٹ میں سے نکال کے ان کے سامنے رکھ دیے کہ حضور یہ لے لیجیے. کہاں یاد رہتی ہیں ایسی چیزیں؟ نہ انہیں یاد تھی نہ مجھے یاد تھی. تو جس وقت وہ نزا کی حالت میں تھے تو میں وہاں ایسی دل میں گھر میں یہاں عبادت کر رہا تھا بیٹھا ہوا، تو دل میں آیا کہ میں ذرا شاہ صاحب کے پاس جاؤں گا، ان کی طبیعت ٹھیک نہیں ہے. تو میں ان کے چلا گیا جہاں رہتے تھے، تو دیکھا واقعی وہ نزا کی حالت میں تھے. تو مجھے کہنے لگے آ گئے ہو تم؟ میں نے کہا جی. کہ اچھا ہوا میں نے تم سے وعدہ کیا تھا وہ تیل کا. اسی نزا کی حالت میں، بڑی تکلیف، بہت شدید تکلیف میں تھے. اس تکلیف میں بھی کہنے لگے میں نے تم سے وعدہ کیا تھا لیکن وہ کر نہیں سکا، تو ایسا کرو کہ تم اندر سے کاغذ پینسل اٹھاؤ میرے کمرے سے، تو نوٹ کرو کیسے بنے گا، تو میرے مرنے کے بعد پھر تم بنا لینا، تو وعدہ پورا ہو جائے گا. تو ظاہر ہے وہ میرے تو مرشد تھے، اب ان کو یہ دیکھ کے کہ نزا کی حالت میں حکم بھی تھا کہ نوٹ کرو، یہ بھی نہیں کہہ سکتا جی تھوڑی دیر میں کروں گا، تو میں نے جو الٹا سیدھا وہ لکھاتے گئے، میں لکھ کے آدھا لکھا آدھا نہیں لکھا تو چھوڑ دیا. تو مجھے تو یہ فکر تھی کہ ابھی تو میں سیکھ رہا ہوں ان سے، تو ابھی اگر یہ رخصت ہو گئے تو بنے گا کیا. تو الحمدللہ وہ ایک علیحدہ کہانی ہے کہ ہم نے کہا چلو آج ایک گستاخ کر ہی ڈالو، تو زیادہ یہ ہوگا کہ مار پیٹ کے نکال دیں گے یہاں سے، لیکن مرشد تو نہیں ہاتھ سے جائیں گے میرے. تو ان کی پشت پہ میں بیٹھا ہوا تھا، ان کے کندھے دبا رہا تھا، تو ایک بار پہلی بار آخری مرتبہ گستاخی کی کہ ان کو دم کر دیا پکڑ کے میں نے، کہ وہ اتنی تکلیف میں ہیں، بہت شدید تکلیف تھی. تو ایک دم سے وہ ٹھیک ہوئے، وہ تو ٹھیک ہوتے ہی گردن موڑی پیچھے، تو مجھے کہنے نہیں باز آئے تم اپنی حرکتوں سے. میں نے کہا میں ہاں کہتا ہوں تو میری شامت آ گئی، نہیں کہتا ہوں کہ پھر جوتے پڑیں گے کہ جھوٹ بولا. تو میں گولی کر گیا، میں نے کہا حضور فلاں کام کیا تھا، وہ گول کر دی، ایسی بات اڑا دی. تو اس کے بعد اللہ سے دعا کی، یا باری تعالیٰ یہ مرشد ہے میرے، یہ چل دیے تو مشن تو ادھورا ہی رہ گیا، پھر تو کچھ مہلت عطا فرما دے، اور اگر تو مہلت نہیں دے سکتا تو ایک کام کر دے، میری زندگی میں سے کچھ سال لے لے اور انہیں عطا کر دے، تو ان کو اتنے سال زندہ رکھ لے. تو وہ جواب آ گیا کہ مل گئی مہلت، تو ٹھیک ہو گیا. وہ پرچہ پڑھ نہیں کدھر پھینک دیا میں نے اٹھا کے. تو یہ اس راہ میں تو یہ ہے کہ حالانکہ وہ بڑا ویلیویبل پرچہ ہوتا، تو اس راہ میں پرواہ نہیں کرتا انسان کسی چیز کی. یہ بات سنانے کا مطلب یہ تھا.